بسم الله الرحمن الرحيم. الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قد نعلم إنه ليحزنك الذي يقولون فإنهم لا يكذبونك ولكن الظالمين بآيات الله يجحدون. اللہ تعالیٰ کا فرمان ہے جس کا حاصل اور خلاصہ ہے، اے ہمارے نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم، ہم کو معلوم ہے ان کافروں کی باتیں تم کو رنج اور غم میں ڈالتی ہے، سو حقیقت میں وہ کافر لوگ تم کو نہیں جھٹلاتے، تم کو جھوٹا نہیں کہتے، لیکن ظالم لوگ اللہ تعالیٰ کی آیتوں کا جان بوجھ کر انکار کرتے ہیں. گزشتہ مجلس میں حضرت نبی کریم صلی اللہ علیہ وسلم کی سچائی کے بارے میں کچھ باتیں بتلائی تھی. حضرت نبی پاک صلی اللہ علیہ وسلم کی سچائی ہم تین حصوں میں دیکھتے ہیں. ایک تو بات یہ کہ گزرے ہوئے زمانے ماضی کے متعلق آپ کی سچی باتیں جو انسانوں کو دیکھنے کو ملی اور یقین کرنے کو ملی، جس کی گزشتہ مجلس میں آپ کو میں نے تفصیل بتلائی تھی. حضرت نبی پاک صلی اللہ علیہ وسلم کی سچائی دوسری صورت ہے حال میں. حال میننگ جس کو ہم گجراتی میں ورتمان کاڑ کہتے ہیں، ابھی جو وقت چل رہا ہے وہ. حضرت نبی کریم صلی اللہ علیہ وسلم ہر حال میں سچے تھے. پچھلے زمانے کی بات میں بھی سچے، ابھی جو بات ہو رہی ہے اس میں بھی سچے، اور فیوچر بھوشیہ مستقبل کی بات میں بھی اللہ کے نبی سچے تھے. ایک حدیث میں آتا ہے، ایک صحابی ہے جن کا نام ہے حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہ. وہ کہتے ہیں کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کی باتوں کو لکھنا شروع کیا، حضور جو بات بھی بولتے تھے میں لکھتا تھا تاکہ اچھی طریقے سے اس کو ہم حفاظت میں رکھے، لکھیں گے تو اچھی طرح حفاظت میں رہے گی۔ تو قریش کے لوگ مجھے کہنے لگے کہ تم نبی پاک صلی اللہ علیہ وسلم کی ہر بات کیوں لکھتے ہو؟ اس لیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم انسان ہیں، کبھی خوشی میں ہوتے ہیں، کبھی غصے میں ہوتے ہیں، اور جنرلی انسان کیا ہے کہ خوشی کے اندر بھی نہ بولنے کی بات بول ڈالتا ہے، اور زیادہ غصے میں ہوتا ہے تب بھی نہ بولنے کی بات بول ڈالتا ہے۔ ان کا کہنا یہ تھا کہ ہر بات مت لکھو۔ تو کہا لوگوں کے کہنے کے اوپر میں نے نبی پاک صلی اللہ علیہ وسلم کی ہر بات لکھنا بند کر دیا۔ پھر تھوڑے دنوں کے بعد میں نے کچھ وقت کے بعد میں نے نبی کریم صلی اللہ علیہ وسلم کو کہا کہ حضور پہلے میں آپ کی سب باتیں لکھتا تھا، ہر باتیں میں لکھ کر کے نوٹ کر لیتا تھا، لیکن اب یہ لوگ مجھے یوں کہتے ہیں کہ اللہ کے نبی کی ہر بات مت لکھو، اس لیے کہ حضور کبھی غصے میں ہوتے ہیں، کبھی خوشی میں ہوتے ہیں۔ تو حضرت نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، ایسا مت کرو، لکھو۔ پھر حضور نے فرمایا، اس ذات کی قسم جس کے قبضے میں میری جان ہے، یعنی اللہ کی قسم، میری زبان سے ہمیشہ حق سچی بات ہی نکلتی ہے۔ ہمیشہ نبی پاک صلی اللہ علیہ وسلم کی مبارک زبان سے حق اور صحیح سچی بات ہی نکلتی تھی۔ سچائی یہ انسان کی زندگی میں ایسی خوبی ہے کہ اس کی برکت سے انسان میں بہت ساری خوبیاں آتی ہیں۔ انسان کے اندر اچھائی، بھلائی، اچھی عادتیں، اچھے اخلاق سچائی کی بنیاد پر آتی ہے۔ تو سچائی ایک ایسا پایا ہے، ایک فاؤنڈیشن ہے، ایک بنیاد ہے، ایک خوبی ہے کہ اس کی برکت سے بہت ساری خوبیوں کا انسان مالک بن جاتا ہے۔ اور جو آدمی جھوٹ کو اپناتا ہے تو اس کے اندر بہت ساری بری عادتیں آتی ہیں، بری عادت اس کے اندر پیدا ہو جاتی ہے۔ اور ایک بات عجیب ہے کہ سچائی کی برکت سے انسان کے چہرے پر ایک نور آتا ہے، عجیب وہ نورانیت ہوتی ہے۔ اور نورانیت کا تعلق کلر سے نہیں ہے، بعض مرتبہ ایک کالا انسان بھی اللہ اس کو چہرے پر نور عطا فرماتے ہیں تو نورانی ہوتا ہے۔ یعنی جو آدمی سچ بولتا ہے اس کے چہرے کے نور کو دیکھ کر کے ہی انسان پہچان لیتا ہے کہ یہ چہرہ بتلاتا ہے کہ آدمی یقیناً سچا ہے۔ حضرت نبی پاک صلی اللہ علیہ وسلم مدینہ پاک تشریف لے گئے۔ جیسے مدینہ پہنچے تو مدینہ والوں کی تو قسمت کا ستارہ کھل گیا۔ مدینہ والے دور دور سے اللہ کے آخری نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی زیارت کرنے کے لیے آ رہے، دیدار کرنے کے لیے آ رہے ہیں۔ ایک بہت بڑے یہودی عالم جو پورے مدینہ میں سب سے بڑے یہودی عالم تھے، عبداللہ ابن سلام ان کا نام تھا، وہ بھی ہمارے نبی جی کی زیارت کرنے آئے، دیدار کرنے آئے۔ تو وہاں حضور کے آجو باجو بھیڑ لگی ہوئی تھی، تو तो बड़े आलिम थे, समझदार थे, दूर खड़े रहे और दूर से मुबारक चेहरा देखते रहे, नूरानी चेहरा देखते रहे। तो वो यहूदी आलिम, बाद में अल्लाह ने उनको ईमान की तौफीक दी, वो कहने लगे कि जब मैंने पहली नज़र अल्लाह के नबी के नूरानी चेहरे को देखा तो मेरा दिल मुझे अंदर से कहने लगा अन्नहु लैसा बिवजही कज़्ज़ाबिन, ये किसी झूठे आदमी का चेहरा नहीं है, ये चेहरे की चमक, ये चेहरे की नूरानियत बतला रही है कि ये इंसान अल्लाह के बड़े सच्चे बंदे हैं। आप अंदाज़ा लगाओ, एक यहूदी जो, और यहूदी बड़े आलिम, और यहूदी लोग तो हुजूर के जानी दुश्मन थे, वो नूरानी चेहरा देख करके यूं कहवे कि ये चेहरा इतना प्यारा, इतना नूरानी, इतना मुबारक है कि ये किसी सच्चे आदमी का चेहरा है, ये किसी झूठे आदमी का चेहरा नहीं है। एक जगह हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि मुझे जो बात सच्ची होगी वो मुझे पसंद है, जो बात भी सच्ची वो मुझे पसंद और प्यारी है। इसीलिए हम मुसलमानों को सच्ची बात बोलनी चाहिए। सच्ची बात बोलना नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को बहुत पसंद है। एक हदीस में फरमाया कि जो आदमी 6 चीज़ों की मुझे गारंटी दे, मैं उसको जन्नत की गारंटी देता हूँ। उन 6 चीज़ों में एक बात हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई कि जब तुम बोलो तो सच्ची बात बोलो, जब भी बोलो सच्ची बात बोलो। सुभान अल्लाह, सच्चाई की वजह से अल्लाह ताला जन्नत अता करेंगे। अब देखिए मक्का की ज़िंदगी में, हिजरत से पहले मक्का के कुरेशी लोग, मक्का के काफिर लोग नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के कट्टर दुश्मन थे, पक्के दुश्मन थे, खतरनाक दुश्मन थे। हालांकि रिश्तेदार थे, करीब के रिश्तेदार, फैमिली एक है, कुटुंब एक है, खानदान एक है, लेकिन फिर भी हुजूर के कट्टर दुश्मन मक्का वाले। अब आप सल्लल्लाहु अलैहि वसल्लम मेराज में तशरीफ ले गए, एक रात में मक्का से पैलेस्टाइन मस्जिद अक्सा, फिर वहाँ से सातों आसमान, फिर अल्लाह का अर्श और कुर्सी, इतना लंबा चौड़ा सफ़र आज के ज़माने में कोई नहीं कर सकता। हालांकि आज सुपरसोनिक प्लेन का ज़माना आ गया, आज कोई नहीं कर सकता, तो उस ज़माने के अंदर तो गाड़ी भी नहीं थी, कार भी नहीं थी, रिक्शा भी नहीं थी, ट्रेन भी नहीं थी, हेलीकॉप्टर एरोप्लेन भी नहीं थे। इतना लंबा सफ़र कोई एक रात में थोड़े से वक्त में कर लेवे, ये इंसान की समझ से बाहर की बात थी। अब मेराज का सफ़र करके आए प्यारे आका, अबू जहल मिल गया, कट्टर दुश्मन अल्लाह के नबी का, इस्लाम का। उसके साथ बात की कि आज इतना बड़ा सफ़र हुआ, ओ उसने सब मक्का वालों को जमा किया, चूंकि वो लीडर आदमी था, कहा सुनाओ इनको आप क्या, कहाँ जाके आए, क्या देख के आए। तो हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मेराज की बात कही कि आज रात में यहाँ से गया, पैलेस्टाइन गया, मस्जिद अक्सा गया, फिर वापस आ गया एक रात में, और पूरी रात नहीं, थोड़ी रात में, थोड़े से वक्त में इतना लंबा सफ़र करके आए। वो मक्का वाले मजाक करने लगे, हंसने लगे, चूंकि वो तो हुजूर को मानते नहीं थे। अब इन्होंने हुजूर की परीक्षा ली, इम्तिहान लिया, कहा अच्छा आप मस्जिद अक्सा जाके आए, पैलेस्टाइन जाके आए, तो हमको सवाल के जवाब दो, मस्जिद अक्सा में दरवाजे कितने, खिड़कियां कितनी, बारियां कितनी, क्या कहाँ लगा हुआ है। क्योंकि मक्का के बहुत सारे लोग मस्जिद अक्सा जा कर आए थे, सफर करके आए थे, उनको मस्जिद अक्सा की डिटेल मालूम थी, तफसील मालूम थी, इसीलिए उन्होंने हुजूर की परीक्षा ली, इम्तिहान लिया कि आप बतलाओ कितने दरवाजे, कितनी खिड़की, कहाँ क्या लगा हुआ है। अब मैं आपको कहूँ कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम तो एक मर्तबा गए, रात में गए, कैसे देखेंगे कितने दरवाजे, कितनी खिड़कियाँ। आप में से कितने लोग ऐसे हैं बचपन से लेकर के 55 पर आ गए, या एक 70-80 की उम्र पे आ गए, इस मस्जिद में नमाज पढ़ रहे हो। मैं पूछूं आपको कि भाई बड़ी मस्जिद सलाबतपुरा में कितने दरवाजे हैं, कितनी खिड़कियां हैं, कितने हॉस्पिटल है, कितने टॉयलेट है, कितने बाथरूम है, वुजू खाने की सीट कितनी है, किसी को मालूम है? किसी को, किसी ने नहीं गिना। 50 साल से नमाज पढ़ रहे फिर भी गिना नहीं किसी ने। अरे जो आर्किटेक्ट मस्जिद का नक्शा बनावे उसको भी कोई पूछे कि आपने इस मस्जिद के नक्शे में कितनी खिड़कियां रखी है, ज़रा रुक जाओ मैं नक्शा देख के बताता हूँ। अरे आपने नक्शा बनाया और आपको याद नहीं है? तो अल्लाह के नबी तो एक मर्तबा गए तो कैसे हुजूर को याद होगा। तो जितनी बात याद थी इतनी बतलाई। फिर क्या हुआ, सुभान अल्लाह, अल्लाह ने मस्जिद अक्सा मेरे प्यारे नबी जी की आंखों के सामने कर दी। मक्का से लेकर पैलेस्टाइन तक बीच में जितने मकान, जितने पहाड़, जितने दरख्त आते हैं, अल्लाह ने सब हटा दिए और मस्जिद अक्सा आका की नज़रों के सामने आ गई। बल्कि बाज़ सीरतों में तो ये लिखा है कि अल्लाह ने मस्जिद अक्सा को उठवाया, पूरी मस्जिद, और मक्कतुल मुकर्रमा में अकील का घर जहाँ है वहाँ लाकर मस्जिद अक्सा अल्लाह ने रखवा दी। अब मक्का वाले सवाल कर रहे हैं दरवाजे कितने, तो हुजूर सामने मस्जिद देखकर गिन के जवाब दे रहे हैं। खिड़कियाँ बारियाँ कितनी, हुजूर सामने मस्जिद देखकर गिन के जवाब दे रहे हैं। पूरी मस्जिद की डिटेल उन लोगों ने पूछी और हर हर डिटेल का परफेक्ट जवाब दिया, सच्चा जवाब दिया। जब सारे सवाल मक्का वालों ने कर लिए और सबके सही सच्चे जवाब दिए, तो मक्का के जो लोग मस्जिद अक्सा जा चुके थे, सफ़र कर चुके थे, देख चुके थे, वो अल्लाह की कसम खा के कहने लगे कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने मस्जिद अक्सा के लिए जितने जवाब दिए वो एकदम सच्चे और सही जवाब दिए। कट्टर दुश्मन कसम खा के कह रहे कि ये जो जवाब दे रहे एकदम सही और सच्चे जवाब है। इतनी सच्चाई थी हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के बारे में। अब मेराज में नबी जी सफर से आ रहे हैं तो हुजूर तो बुराक पे उड़ रहे थे, उड़ के आ रहे थे, तो कुरेश का, मक्का के कुरेशी लोगों का एक काफला तिजारत के लिए कहीं गया हुआ था। वो ज़माने के अंदर लोग काफलों में जाते थे, कारवां बना करके जाते थे, तो एक काफला आ रहा था तो हुजूर ने बुराक पर उड़ते उड़ते वो काफला देखा और हुजूर ने हवा में उड़ते हुए सलाम किया उस काफले वालों को। तो उन्होंने हुजूर का सलाम सुना और काफले में मक्का के जो लोग हुजूर के क्लोज थे, बहुत करीब के थे, उन्होंने आवाज़ भी पहचानी और आवाज़ पहचान के कह रहे, अरे ये मोहम्मद की आवाज़ यहाँ कहाँ आ रही है। हुजूर उड़ते हुए उनको सलाम कर रहे हैं और वो हैरान हो गए, अरे यहाँ ऊपर से मोहम्मद की आवाज़, यहाँ जंगल में सफ़र में कहाँ से आ रही है। और नबी जी बुराक पर उड़ करके उनको सलाम कर रहे हैं। हुजूर ने उनका काफिला देखा। जब मक्का पहुंचे तो ये अबू जहल और पूरे मक्का वाले सब सवाल कर रहे थे, सवाल के जवाब दे दिए। फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अजीब बात फरमाई, देखो मैं मेराज से आ रहा हूँ सफ़र करके, पैलेस्टाइन मस्जिद अक्सा जाके आ रहा हूँ, सुनो तुम्हारा एक काफिला तिजारत के लिए कारोबार के लिए गया हुआ था वो रिटर्न आ रहा है, वापिस आ रहा है, मैं देख के आया हूँ। और आज की रात एक जगह का हुजूर ने नाम लिया, वहाँ वो रुका हुआ है काफिला, और इतने दिनों में वो आ जाएगा। और सुनो ये जो काफिला तुम्हारा आ रहा है उनका एक ऊँट गुम हो गया था, और एक आदमी का नाम हुजूर ने लिया कि तुम्हारे काफिले का एक आदमी वो ऊँट ढूंढने निकला और ऊँट को तलाश करके लाया और लाके दे दिया। और जो काफिला आ रहा है उसमें आगे आगे एक ऊँट चल रहा है, और ऊँट का रंग गेहूं का रंग है, जैसे गेहूं का रंग होता है खाकी जैसा पीले जैसा, इस कलर का एक ऊँट काफिले में आगे आगे चल रहा है, और उस ऊँट के ऊपर काले रंग के बोरिए लगे हुए हैं, यानी काले रंग का कपड़ा है, टाट है, और काले रंग की गूण सामान की वो ऊपर लगी हुई है। ये सारी डिटेल हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने उनको बतलाई। अब हुजूर तो बुराक पर फटाफट उड़ के आ गए। अब मक्का वाले हुजूर की सच्चाई का इम्तिहान लेने के लिए, परीक्षा लेने के लिए एकदम तैयार कि अच्छा इन्होंने जो बात कही ये बात सच्ची है कि गलत, आज पता चल जाएगा। का हमारा काफिला आने दो, काफिले वालों से हमें पता चलेगा कि इन्होंने जो बात कही वो सच्ची है कि गलत है। अब हुजूर की सच्चाई की परीक्षा लेने के लिए मक्का के काफिर लोग सब दोपहर से निकल गए, क्या गांव के बाहर निकल जाओ, काफिला आ रहा है रास्ते से आ रहा है, हम जो है उनको पूछेंगे सवाल करेंगे। अब मक्का के लोग मेरे नबी की सच्चाई की परीक्षा लेने निकले थे, सब लोग निकले और काफिला आया। अजीब मंजर, जैसा नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया था वैसा ही हुआ कि काफिला आ रहा है तो गेहूं के रंग का ऊंट आगे आगे चल रहा था, और उसके ऊपर काले रंग का टाट था, और उसके ऊपर काले रंग के बोरिए गूणे रखी हुई थी। जब ये मंजर देखा तो जो सहाबा मुसलमान हो गए थे वो खुश खुश कि हमारे नबी ने जो बात कह दी थी वो जैसी कही वैसी सच्ची निकली, ये हमारे नबी की सच्चाई की बहुत बड़ी निशानी। और मक्का के काफिर दुश्मन जो निकले हुए थे वो तो हैरान हो गए, हक्के बक्के रह गए, अरे काफिला आ जाया, और मोहम्मद ने तो इतने दिन पहले बतला दिया था काफिला आ रहा है, उनका ऊँट गुम हो गया था, ये आदमी ढूंढ के लाया और आगे इस रंग का ऊँट चल रहा है और उसके ऊपर ऐसे कलर के टाट बिछे हुए, सब डिटेल बतला दी थी। अरे अरे ये नबी कैसे सच्चे नबी है। मक्का के कट्टर काफिरों ने भी हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को सच्चा माना कि ये सच्चे नबी है, सच्चे नबी है, सच्चे नबी है, यानी हुजूर की एक बात भी वो लोग झूठी प्रूफ नहीं कर सके, झूठी साबित नहीं कर सके, हर हर बात सही और सच्ची साबित हुई। आप देखिए लाइव सच्चाई की एक दो बातें मैं आपको सुनाऊं। हिजरत के आठवें साल जमादिल उला के महीने में मूता नाम की जगह पर एक जबरदस्त जंग हुई। मूता एक जगह का नाम है, सऊदी अरबिया की बॉर्डर लगती है और जॉर्डन की बॉर्डर पर ये है, इस वक्त का जॉर्डन और सऊदीया की बॉर्डर पर मूता नाम की एक जगह है। वहाँ हिजरत के आठवें साल में बड़ी भारी जंग ईसाइयों से हुई थी सहाबा की। ایک تو نبی پاک صلی اللہ علیہ وسلم نے جب 3000 صحابہ کا لشکر روانہ کیا تب جو بات فرمائی تھی وہ پورے پوری سچی نکلی, اور دوسرا لائیو سچائی کیا کہ یہ قافلہ گیا, جانے میں بہت دن لگتے ہیں, اور جا کر جس دن لڑائی ہو رہی ہے اس زمانے کے اندر تو یہ ویڈیو کالنگ 5G 4G 3G کوئی چیز نہیں تھی, اور نہ تو ٹی وی تھا, نہ تو انٹرنیٹ تھا, نہ تو میڈیا تھا, نہ کوئی سماچار ایجنسی تھی, ایسا وہ زمانہ. اور اس زمانے میں تقریباً 1042 کلومیٹر دور ہے موتا مدینہ پاک سے, اتنا دور. جب لڑائی شروع ہوئی وہاں موتا میں تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے مدینہ میں اعلان کرایا, الصلاۃ جامعہ, آ جاؤ سب مسجد میں آ جاؤ. مسجد بھر گئی, کھچو کھچ بھر گئے. اللہ کے نبی منبر پر تشریف لائے اور پورا میدان حضور کے سامنے آ گیا, پورا لڑائی کا میدان, اور حضور لائیو پوری خبر دے رہے, ایک دم اپنی آنکھوں سے دیکھ کر کے ابھی خبر دے رہے, اور بعد میں جب صحابہ آ گئے وہاں سے تو ہر ہر بات سچی پروف نکلی. آپ صلی اللہ علیہ وسلم نے فرمایا, دیکھو میرے پیارو, زید آگے بڑھے, یعنی جو لشکر کے امیر تھے وہ آگے بڑھے, اور عیسائیوں سے انہوں نے زوردار لڑائی کی, مقابلہ کیا, شہید ہو گئے, زید شہید ہو گئے. پھر حضرت جعفر آگے بڑھے, اللہ کے نبی صلی اللہ علیہ وسلم کے سگے چچا کے لڑکے حضرت علی کے بھائی جعفر کا انہوں نے جھنڈا لیا, آگے بڑھے, لڑ رہے ہیں جعفر, مقابلہ کر رہے ہیں جعفر, ان کا ایک ہاتھ کٹ گیا, دوسرے ہاتھ میں جھنڈا لیا, وہ لڑے, وہ ہاتھ بھی کٹ گیا. پھر کہا جعفر شہید ہو گئے, جنت میں چلے گئے, جنت کے تخت پر بیٹھے ہوئے, کیونکہ ان کے دونوں بازو یہ ہاتھ یا کندھے سے کٹ گئے تھے, شہید ہو گئے وہ, اسی لیے اللہ نے جنت میں ان کو دو جنتی پر عطا فرمائے, جنتی پانکھ عطا کی, او جنت میں اڑ رہے ہیں, اسی لیے ان کا نام بن گیا جعفر تیار, تیار میننگ اڑنے والے جعفر, حضور کے سگے چچا زاد بھائی. پھر کہا کہ اب جھنڈا لیا عبداللہ ابن رواحہ نے, پھر حضور تھوڑی دیر خاموش رہے, تو صحابہ گھبرا گئے کہ کچھ گڑبڑ تو نہیں ہوئی. پھر تھوڑی دیر میں کہا عبداللہ بن رواحہ نے زوردار مقابلہ کیا, وہ بھی شہید ہو گئے اللہ کے راستے کے اندر. پھر کہا کہ اب اللہ کا اب جھنڈا اللہ کی ایک تلوار نے لیا, سیف من سیوف اللہ, خالد نے لیا, حضرت خالد نے پھر جھنڈا سنبھالا اور پھر کامیابی ہو گئی. تو پورا میدان جو 1000 سے زیادہ کلومیٹر مدینہ پاک سے دور, وہ حضور کے سامنے آ گیا, اور حضور اپنی آنکھ مبارک سے دیکھ رہے ہیں اور صحیح سچی خبر سنا رہے ہیں. پھر وہ تو پورا لشکر جب لوٹ کر کے آیا تب جو ہے بات ٹرو ہوئی کہ حضور پاک صلی اللہ علیہ وسلم نے جو بات سنائی تھی ویسا ہی ہوا. پہلے حضرت زید شہید ہوئے, پھر حضرت جعفر, پھر حضرت عبداللہ ابن رواحہ شہید ہوئے, تینوں کی نورانی قبر آج بھی موتا کے اندر موجود ہے, اور تینوں کی قبر پر حاضری ہوتی ہے, قرآن سامنے ہے, مسجد میں ہوں, اللہ پاک کی قسم ایسا لگتا ہے کہ نور کی بارش ہوتی ہے, وہاں پر نور کی بارش ہوتی ہے. تو یہ بالکل صحیح سچی خبر نبی پاک صلی اللہ علیہ وسلم نے سنائی. ایتھوپیا, ایتھوپیا آج کل بولتے ہیں, حضور کے زمانے میں حبشہ کہتے تھے, وہ مدینہ پاک سے 4200 کلومیٹر دور ہے. ایتھوپیا مدینہ پاک سے 4200 کلومیٹر, وہاں ایک عیسائی بادشاہ تھا, اسحما جس کا نام تھا, نجاشی اس کو کہتے تھے, وہ ایمان لائے تھے, مسلمان ہو گئے تھے، حضور سے بھی بڑی محبت رکھتے تھے، کالے رنگ کے چمڑے کے موزے انہوں نے حضور کے لیے ہدیے میں بھیجے تھے، حضور اس کو پہنتے تھے، اور حضور کے ایک نکاح کا مہر بھی انہوں نے دیا تھا، حضرت ام حبیبہ جس جو شادی ہوئی حضور کی تو مہر وہ نجاشی بادشاہ نے دی تھی، وہیں انہوں نے نکاح کرایا تھا. جس دن ان کا انتقال ہوا حضور نے مدینہ میں صحیح سچی خبر دی، حالانکہ کوئی خبر کا ذریعہ نہیں، 4000 کلومیٹر دور کی بات، کہا نجاشی کا انتقال ہو گیا، چلو اپنے جنازے کی نماز پڑھیں گے. اور نبی پاک صلی اللہ علیہ وسلم صحابہ کو لے کر کے مسجد نبوی سے تقریباً کچھ چلے آگے تو وہاں ایک جگہ تھی جہاں حضور عید کی نماز پڑھاتے تھے، جنازے کی نماز پڑھاتے تھے، وہاں صحابہ کو لے کر حضور جمع ہو گئے. اور مدینہ سے لے کر کے حبشہ تک بیچ میں جتنی بھی چیزیں تھیں اللہ نے ہٹا دی، اور حضور کے سامنے ہے نجاشی کا جنازہ، اور حضور نے یہاں مدینہ میں کھڑے ہو کے ان کی جنازے کی نماز پڑھائی. اب لوگوں کو جس تاریخ پر بتلایا تھا کہ آج نجاشی کا انتقال ہوا، بعد میں جب خبر آئی تب لوگوں کو پتا چلا کہ ہاں حضور نے جو بتلایا تھا، ایک دم صحیح سچی خبر بتلائی تھی کہ اسی دن اسی ٹائم پر اسی تاریخ پر اس دن نجاشی کا انتقال ہوا تھا. غرض یہ کہ اللہ تعالیٰ نے حضرت نبی کریم صلی اللہ علیہ وسلم کو سچائی کی صفت عطا کی تھی، سچائی کی خوبی عطا فرمائی تھی، اور جو بات آپ نے فرمائی وہ صحیح سچی نکلی، گزرے ہوئے زمانے کی بھی، لائیو بھی، اور فیوچر اور مستقبل کے بارے کے اندر بھی. اللہ تعالیٰ مجھے اور آپ کو حضرت نبی کریم صلی اللہ علیہ وسلم کی طرح سچائی کی عادت عطا فرمائے، سچا بنا دے وے اللہ تعالیٰ ہم کو، جھوٹ سے اللہ ہماری حفاظت فرمائے. مذاق میں بھی جھوٹ مت بولو، حقیقت میں بھی جھوٹ مت بولو، گھر میں بھی جھوٹ مت بولو، مارکیٹ میں بھی جھوٹ مت بولو، جھوٹ سے اپنے آپ کو بچاؤ، بہت گندی چیز ہے. اللہ ہمیں سچائی کی توفیق اور سعادت عطا فرمائے. وہی مولانا سلیم صاحب بیمار ہو گئے ہیں پھر سے، دعا کیجیے اللہ ان کو شفا تندرستی کی دولت سے نوازے، ان کی عمر میں برکت دے وے. الحمدللہ رب العالمین، سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. اللہم صل علی سیدنا محمد وعلى آل سیدنا محمد صلاة تنجینا بها من جميع الأحوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير. يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، يا أرحم الراحمين، يا أرحم الراحمين، يا أرحم الراحمين. وإلهكم إله واحد، لا إله إلا هو الرحمن الرحيم. اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم اصلح شأن أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم انصر أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم اجبر أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم استر أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم انا نسالك رضاك والجنه اللهم انا نسالك رضاك والجنه اللهم انا نسالك رضاك والجنه ربنا آتنا في الدنيا حسنه وفي الاخره حسنه وقنا عذاب النار الہ العالمین ہمارے گناہوں کو معاف فرما. حضرت نبی کریم صلی اللہ علیہ وسلم سے سچی اور پکی محبت عطا فرما. زندگی کا ہر کام نبی کریم صلی اللہ علیہ وسلم کی اتباع کے ساتھ کرنے کی توفیق عطا فرما. ہمیں ہر موقع پر ہر ہمیش سچائی عطا فرما. جھوٹ سے ہر طرح ہماری حفاظت فرما. اے اللہ تمام بیماروں کو شفا عطا فرما. جو دنیا سے چلے گئے ان کی مغفرت فرما. جو جس تکلیف اور مصیبت میں ہے اس سے اس کو نجات عطا فرما. حلال برکت والی روزی عطا فرما. عمر میں برکت عطا فرما. نبی کریم صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان کی، اسلام کی، دین کی، ہر چیز کی اپنے کرم سے حفاظت فرما. مساجد کی، مدارس کی، مکاتب کی، خانقاہوں کی، جماعتوں کی، مراکز کی، دین کے تمام کاموں کی، کام کرنے والوں کی، اے اللہ اپنے کرم سے حفاظت اور نصرت فرما. اے اللہ اس ملک میں امن و امان، عدل و انصاف ہمیشہ قائم فرماؤ. مظالم کا خاتمہ فرماؤ. محبوسین کو رہائی عطا فرماؤ. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرماؤ. جن شرور سے پناہ چاہیے ہماری اور پوری امت کی حفاظت فرماؤ. ہماری جائز مرادیں پوری فرماؤ. وصلی اللہ علی النبی الکریم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. يا الله.